रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संघीय संसदबाट फिर्ता लिने सरकारको निर्णय। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ढुक्क भएर जुट्न प्रधानमन्त्री सुशीला कार्कीको आग्रह। जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितो बीच भेटवार्ता। नेपालको सामाजिक र आर्थिक विकासमा जापान महत्वपूर्ण विकास साझेदार रहेको राष्ट्रपति पौडेलको भनाई। र अमेरिका र भारत बीच भारतीय सामानहरूमाथि लगाइँदै आएको 25% कर 18% कायम गर्ने सहमति।
विदेश गए परी चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनु होस् हामी सँगै,
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न *14*#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्री परिषद बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 संसदबाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता ओम प्रकाश अर्यालले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले निर्माणाधीन संघीय संसद भवन परिसरमा जेएनजी आन्दोलनका शहीदहरूको शालिग बनाउने निर्णय गरेको छ। गृहमन्त्री अर्यालले जेएनजी शहीदका शालिग बनाउने गरी सिंहदरबार परिसरको गुरू योजना संशोधन गर्न स्वीकृति दिने निर्णय भएको बताउनुभयो। सरकारले यसअघि भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनमा मृत्यु भएका 45 जनालाई शहीद घोषणा गरेको थियो। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र सेवामा समर्पित अनुशासित र चरित्रवान युवाहरू नै राष्ट्रका मेरुदण्ड भएको बताउनु भएको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती नगरपालिका एक हात्तीखोरमा आज आयोजित राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा प्रधानमन्त्री कार्कीले भूकम्प, बाढ़ी पहिरो, आगलागी जस्ता विपदमा उद्धार, राहत र सेवा कार्यमा स्वैच्छिक रूपमा सहभागी भई समाजको भरोसा बन्न तालिम सहभागीहरूलाई आग्रह गर्नुभयो। यस्तै कार्यक्रमपछि संचारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन सक्ने बताउनु भएको छ। प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्ने र हुनै नसक्ने अवस्था आएमा दोस्रो चरणमा निर्वाचन गराउने तर्फ सोच्न सकिने बताउनुभयो। प्रधानमन्त्री कार्कीले अहिलेसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषयले नै प्रवेश नपाएकाले ढुक्कका साथ आगामी फागुन 21 गतेको निर्वाचनमा जुट्न आग्रह गर्नुभयो। प्रधानमन्त्री कार्कीले समयमै निर्वाचन सम्पन्न गरेर नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हालेर देश नयाँ दिशातर्फ अगाडि बढ़नेमा आफू विश्वस्त रहेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा हुन लागेको निर्वाचन भएकाले केही चुनौती आइपरे पनि समाधान गरेर निर्वाचन गराइने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितो बीच आज टोकियोमा शिष्टाचार भेटवार्ता भएको छ। जापानको 4 दिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितो बीच इम्पेरियल प्यालेस टोकियोमा शिष्टाचार भेटवार्ता भएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा जापानले गरेको सहयोग र खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुहुँदै जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएको बताउनुभयो। दुवै देशबीच इतिहास, संस्कृति र आपसी सहयोगमा लामो समयदेखि आधारित सम्बन्ध, कूटनीतिक सम्बन्ध स्थापना यता अझ निकट र गहिरो मित्रताको साथ अघि बढ़ेको राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। राष्ट्रपति पौडेलले सन् 1987 राजकुमारका रूपमा सम्राट नारुहितोले गर्नुभएको नेपालको मैत्रीपूर्ण तथा विशिष्ट भ्रमणको स्मरण गर्नुभयो। राष्ट्रपति पौडेलले सम्राट र साम्राज्ञीलाई अनुकूल समयमा नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिनुभयो। जापानका सम्राट नारुहितोले नेपाल जापान कूटनीतिक सम्बन्धको 70 औं वार्षिकोत्सव हर्षोल्लासका साथ मनाउनु पर्ने बताउनुहुँदै नेपाललाई जापानले सकेसम्म सहयोग गर्ने बताउनुभयो। आजै राष्ट्रपति पौडेलले जापानका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुहुनेछ। जापानको चार दिने भ्रमण सकेर राष्ट्रपति पौडेल भोलि स्वदेश फर्कने कार्यक्रम छ। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा सांसदहरूले स्थानीय तहका कानून निर्माण, छलफल तथा संशोधनका प्रक्रियाहरूमा समस्या देखिएकाले स्पष्ट मार्गदर्शन गर्न सबै स्थानीय तहमा कानून अधिकृतको दरबन्दी आवश्यक रहेको औल्याउनु भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले अन्तरतह समन्वय कमजोर भएको र स्थानीय कानून कार्यान्वयनमा माथिल्लो तहबाट अवरोध हुने अवस्था रहेकाले समस्या सुधार गर्नुपर्ने जोड़ दिनुभयो। बैठकमा समिति सभापति तुलसा कुमारी दाहालले अन्तरतह विधायकी अन्तर्सम्बन्ध सम्बन्धी आगामी भ्रमणका क्रममा आन्तरिक पर्यटन प्रवर्धनको विषयलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा, आचार संहिता लगायतका विषय सबै भाषाभाषीले बुझ्ने गरी समाचार सामग्री तयार पारेर प्रचार प्रसारका लागि आग्रह गर्नुभएको छ। आयोगमा आज भएको कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यो निर्वाचन आवधिक नभएर आकस्मिक भएकाले समयमै र सफलतापूर्वक सम्पन्न गर्दा विश्वकै लागि उदाहरण बन्ने बताउनुभयो। आयोगका सचिव कृष्ण बहादुर राउतले स्थानीय स्तरमा स्वयंसेवक परिचालन गरेर मतदाता शिक्षा दिइने बताउनुभयो। सचिव राउतले आयोगका सामाजिक सञ्जालबाट पनि आधिकारिक सामग्रीको प्रचार प्रसार भइरहेकाले त्यसतर्फ समन्वय गर्न पनि सबैसँग आग्रह गर्नुभयो। सरकारी संचार माध्यम तथा नियामक निकायबीच आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी समाचार उत्पादन एवं प्रचार प्रसार बारे सम्झौता भएको छ। निर्वाचन प्रचार प्रसार सामग्री प्रकाशन र प्रसारण सम्बन्धी सम्झौता निर्वाचन आयोग र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति रासस, गोर्खापत्र संस्थान, प्रेस काउन्सिल नेपाल र विज्ञापन बोर्ड बीच भएको आयोगले जनाएको छ। पाल्पामा प्रतिनिधि सभाको निर्वाचनका लागि दल तथा उम्मेद्वार मतदाता माझ पुग्न थालेका छन्। मतदाताहरू उम्मेद्वारको योजना विचार प्रतिबद्धतालाई नजिकबाट निहालिरहेका छन् भने सक्षम, योग्य र जनतासँग घुलमिल भएको उम्मेद्वारको खोजीमा छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा 29 जना उम्मेद्वारले फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचनमा भाग लिँदैछन्। पाल्पा क्षेत्र नम्बर 1 13 र क्षेत्र नम्बर 2 16 जना दल तथा स्वतन्त्र उम्मेद्वारले 2 सीटका लागि प्रतिस्पर्धा गर्दैछन्, जसमा 6 जना स्वतन्त्र उम्मेद्वार छन् भने अन्य सबै दलीय उम्मेद्वार हुन्। जनताको सुख दुःखमा साथ दिने उम्मेद्वार जनताको रोजाइमा पर्ने रैनादेवी छहराका दीपक पोखरेलको भनाइ छ।
नीति निर्माण गर्न जाँदाखेरि सक्षम खालका नेतृत्वहरू त्यहाँ जानु पर्यो र जनतासँग जनताको सुख दुःखमा सधैँ साथ दिने खालका नेतृत्वहरू चाहिँ जनताले यसपालि निर्वाचित गर्नुपर्छ।
त्यस्तै दल तथा उम्मेद्वारले जनतामाझ आफ्ना योजना तथा भावी कार्यक्रमको बारेमा जसले बुझाएर अगाडि बढ्छ त्यस्ता उम्मेद्वार सफल हुने बताउनुहुन्छ कुसेनीका कमलराज खनाल।
राजनीतिक दलहरूले जनता माझ आफ्ना भूमिकालाई कसरी प्रस्तुत गर्न सक्छन् त्यही आधारले जनताले बुझेका छन्। आफ्ना चाहिँ योजनाहरू भावी कार्यक्रममा बुझाउन सक्छन् त्यस्ता राजनीतिक दलहरूलाई जनताले छनौट गर्ने अवस्था छ।
यति बेला उम्मेद्वारहरू कार्यकर्ता भेटघाट, निर्वाचन परिचालन समिति निर्माण, आर्थिक संकलन जस्ता काममा लागेका छन्। त्यस्तै उम्मेद्वार घर घरमा गएर मतदाताको मनोभाव बुझ्ने र मतदाताको चाहना अनुसार घोषणा पत्र निर्माण गर्ने गरी तयारी गरेका छन्। पालपाले पत्रकारहरूले निष्पक्ष र आचार संहितालाई ध्यान दिँदै रिपोर्टिङ गर्ने बताउनुहुन्छ नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमल सिन्हा।
प्रतिनिधि सभाको निर्वाचनका निम्ति निर्वाचन आयोगले तयार गरेको आचार संहिता पाल्पाली पत्रकारहरू नेपाल पत्रकार महासंघले पालना गर्दै हामीले गर्ने रिपोर्टिङहरू निर्वाचन सफल बनाउनको लागि हाम्रो भूमिका रहनेछ र आम पाल्पाली पत्रकारहरू यो निर्वाचनलाई स्वच्छ ढंगले सम्पन्न गर्न र हामी पत्रकारहरूले खेल्ने भूमिका हामी अनुगमन पनि गर्दछौं। कसैको पक्षपात नगरिकन सबैलाई समान व्यवहार गर्दै हामी आम नागरिकहरूका पक्षमा भूमिका खेल्नेछ।
नयाँ सोच र विवेक सहितको सरकार बन्न जरूरी भएको बताउँदै नयाँ सँगै पुरानाहरूको अनुभवलाई सँगसँगै अगाडि बढाउनु पर्ने बताउनुहुन्छ बुद्धिजीवी बुद्धि प्रसाद शर्मा।
23-24 आन्दोलन पश्चात एउटा नयाँ किसिमको विचारधारा अगाडि आइराखेको पाइन्छ, जसले गर्दाखेरि अबको नेपाल हाँक्नको लागि नयाँ सोच र नयाँ विवेक सहितको प्रतिनिधिहरू भएको एउटा सरकार बन्नु जरूरी छ भन्ने कुरा त्यसले देखाइसकेको छ। अर्कोतर्फ जति पुराना नेताहरू छन् उनीहरूको पनि एउटा अनुभवलाई सँगसँगै लिएर जानु जरूरी छ।
यसपटकको निर्वाचन विगतका निर्वाचन भन्दा फरक परिस्थितिले हुन लागेको कारण जनताको परिवर्तित मनोभाव बुझ्ने र जनताले दिएका म्यान्डेटलाई आत्मसात गर्न सक्ने उम्मेद्वार नै विजय हुने आकलन भने गर्न सकिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
नेपाली कंग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा प्रतिनिधि खटाएको छ। आगामी फागुन 21 हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कंग्रेसले आज सातै प्रदेशमा प्रतिनिधि खटाएको हो। पार्टी उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले सातै प्रदेशमा पार्टीको अवस्था बुझ्न र सहयोग गर्न प्रतिनिधि खटाएको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। उहाँले तोकिएका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेशभित्रका जिल्लामा पार्टीको अवस्था बुझ्ने र आवश्यक विषयमा केन्द्रीय तहमा समन्वय गर्ने बताउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले श्रमिक ठगी गर्न बनाइएका फ्री भिसा टिकट, अभिमुखीकरण, तालिम लगायतका कार्यविधि एक महिनाभित्र खारेज गरिने बताउनु भएको छ। आज मन्त्रालयमा आयोजित मन्त्रालय र मातहतका निकायहरूको चालू आर्थिक वर्षको अर्धवार्षिक प्रगति समीक्षामा मन्त्री भण्डारीले विभिन्न कार्यविधिका नाममा श्रमिकलाई दुःख दिन नहुने बताउनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठले मन्त्रालयका अधिकांश कार्य योजनाहरू विभाग र शाखा अन्तर्गत दोहोरिएको बताउनुभयो। कार्यक्रममा मन्त्रालयका सचिव डाक्टर दीपक काफ्ले मन्त्रालयले हालसम्म चालू आर्थिक वर्षमा 16% भन्दा बढ़ी बजेट खर्च नगरेकाले विभागहरूले कार्यक्रम सञ्चालनमा तीव्रता बढ़ाउन निर्देशन दिनुभयो। लमजुङमा विभिन्न व्यक्तिले इजाजत लिएर राखेका 69 थान हतियार प्रहरी प्रशासनलाई बुझाइएको छ। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लमजुङ प्रशासनले इजाजत प्राप्त हात हतियार बुझाउन निर्देशन दिएको थियो। सो निर्देशनपछि 69 थान हतियार प्राप्त भएको प्रहरीले जनाएको छ। हतियार राखेका व्यक्तिले आफूलाई पाएक पर्ने नजिकको प्रहरी चौकीमा पुगेर हतियार बुझाएका छन्। आमाको नामबाट नागरिकता पाउनु पर्ने कानूनी मार्ग प्रशस्त भएसँगै बाँकेमा यसको कार्यान्वयन शुरू भएको छ। वर्षौंदेखि नागरिकता नहुँदा राज्यबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित रहेकाहरूले आमाको नामबाट नागरिकता पाउन थालेपछि खुशी भएका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
लामो समयदेखि नागरिकता नहुँदा राज्यका सेवा सुविधाबाट वञ्चित रहेका बाँकीका 12 जनाले अहिले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्। यसका लागि उनीहरूले 5 वर्षसम्म कानूनी लड़ाई लड़ेका थिए। नेपालगंज 8 मोहन गुडियाले 5 वर्षको निरन्तर संघर्षपछि नागरिकता पाउँदा अब राज्यले दिने हक अधिकार उपभोग गर्न सहज भएको बताउनुभयो।
मेरो समयमा नागरिकता नभएको कारणले म विभिन्न ठाउँबाट वञ्चित हुनु परेको छ। उमेर हुँदा मैले नागरिकता पाएन, अब अन्तत नागरिकता जब मलाई प्राप्त हो त्यो समयमा मेरो उमेर गएको कारणले अब मलाई विदेश जाने बाध्य छ।
बाबुको पहिचान हुन नसक्नु र आमाको नामबाट नागरिकता पाउने स्पष्ट कानून नहुँदा थुप्रै नागरिक शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता मौलिक हकबाट वञ्चित थिए। तर अहिले आम नेपाली नागरिक भएको प्रमाण पेश गरेपछि नागरिकता पाउने बाटो खुलेको छ। नागरिकता नियमावली 2082 पुस 21 गते संशोधन भएसँगै पहिचान नभएका बुबा वा आमाका सन्तानले सहजै नागरिकता पाउने व्यवस्था भएको नेपाल कानून व्यवसायी परिषद लुम्बिनी प्रदेशका अधिवक्ता ईश्वर गेवाली बताउनुहुन्छ।
नागरिकता नियमावलीमा संशोधन गरेर पहिचान नभएको बाबुको र आमाको र आबद्ध भएको बाबु आमाको सम्बन्धमा नागरिकता प्राप्ति विषयलाई समेटेर नेपाल नागरिकता 2063 दिएको अधिकार प्रयोग गरेर अहिले
जिल्ला प्रशासन कार्यालय बाँकेले कानूनी प्रक्रिया र आवश्यक प्रमाण पुगेकाहरूलाई सहज रूपमा नागरिकता वितरण गरिसकेको छ। प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार बाबुको पहिचान नभएका वा आमाको नामबाट मात्रै नागरिकता लिनुपर्ने अवस्थाका नागरिकले अहिले सेवा पाउन थालेका छन्।
आमाको नामबाट मात्रै नागरिकता लिँदाखेरि दुरूपयोग हुने हो कि नागरिकता गैर नागरिकले नागरिकता प्राप्त गर्ने को हुन् कि भन्ने संशय पनि होला। त्यसमा चाहिँ यो तथ्य र प्रमाणका आधारमा कानूनले व्यवस्था गरेको कुराहरू चाहिँ हामीले राम्रोसँग भेरिफाई गर्छौँ। कानूनले जसरी व्यवस्था गरेको छ त्यसको चाहिँ प्रक्रिया पूरा गरेर मात्रै नागरिकता जारी गर्छौँ।
बाँकेमा मात्र नभई देशभर कयौं नागरिक नागरिकताकै अभावमा अनागरिक जस्तै बाँच्न विवश थिए, तर कानूनी व्यवस्थाले उनीहरूको आशा जगाएको छ। अहिले जिल्ला प्रशासन कार्यालय बाँकेमा आमाको नामबाट नागरिकता लिनेहरूको भीड़ बढ़दो छ, जसले राज्यको मूलधारमा जोड़िने अवसर पाएका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
छिमेकी मुलुक भारतमा निपा भाइरसको संक्रमण देखिएपछि नेपालमा फैलिन नदिन भारतसँग जोड़िएका पश्चिमी सीमानाकामा निगरानी बढ़ाइएको छ। भारतसँग जोड़िएका सुदूरपश्चिमका पाँच नाकामा नेपाल भित्रिने यात्रुमाथि निगरानी बढ़ाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका वेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको खलंगा, बैतडीको झुलाघाट र कञ्चनपुरको गड्डा चौकी नाका रहेका हेल्थ डेस्कबाट निगरानी भइरहेको छ। बाँकेमा पाठेघरको क्यान्सर विरूद्ध 8,000 भन्दा बढ़ीलाई एचपीभी खोप लगाइने भएको छ। आज भएको खोप समन्वय समिति बाँकेको बैठकमा जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख सुनिता पौडेलले सो जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लामा विद्यालय जाने 6,531 र विद्यालय नजाने 2,053 गरी कुल 8,584 जनालाई एचपीभी खोप लगाइनेछ। जिल्लामा यही माघ 25 फागुन 4 गतेसम्म लगाइने सो खोप राप्ती सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा भने 26 गतेदेखि मात्रै लगाउन शुरू गरिनेछ। गत वर्ष बाँकेमा 33,769 जनालाई खोप लगाइएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग एउटा व्यापार सम्झौतामा सहमति जनाउनु भएको छ। सहमति अनुसार अमेरिकाले भारतीय सामानहरूमाथि लगाउँदै आएको 25% ट्यारिफमा कटौती गरी 18% कायम हुनेछ। सामाजिक सञ्जाल सोशियल ट्रुथमा राष्ट्रपति ट्रम्पले गरेको एउटा पोस्टमा जनाए अनुसार भारतले अमेरिकी सामानमा लगाउँदै आएको ट्यारिफ शून्यमा झार्नेछ भने रूससँग तेल किन्ने कार्य पनि बन्द गर्नेछ। करिब 2 दशक यताको प्रयासमाझ भारत र युरोपेली संघ ईयू बीच एउटा महत्वपूर्ण व्यापार सम्झौता भएको एक साता नबित्दै ट्रम्पले भारतसँगको व्यापार सम्झौता बारे यो घोषणा गर्नुभएको हो। त्यसका साथै ट्रम्पका अनुसार मोदीले अमेरिकाबाट 500 अर्ब डलर बराबरका ऊर्जा प्रविधि, कृषि र कोइला उत्पादन सहितका सामग्री खरीद गर्ने प्रतिबद्धता जनाउनु भएको छ। अमेरिकाले भारतमाथि गत अगस्तमा 50% ट्यारिफ लगाएपछि दुई देश बीचको व्यापारिक सम्बन्धमा तिक्तता उत्पन्न भएको थियो। त्यो एसियाली देशमाथि लगाइएको सबैभन्दा बढ़ी ट्यारिफ थियो। सन् 2026 जनवरीमा मात्र मध्य भूमध्य सागरीय क्षेत्रमा गएको चक्रवात ह्यारीका कारण करिब 1,000 मानिसको मृत्यु हुनका साथै धेरै आप्रवासीहरू बेपत्ता भएको मेडिटेरेनिया सेभिङ ह्युमन्सले जनाएको छ। इटली स्थित राहत संस्था मेडिटेरेनिया सेभिङ ह्युमन्सले प्रेस विज्ञप्ति जारी गर्दै चक्रवात ह्यारीको समयमा लगभग 1,000 मानिसहरू समुद्रमा हराएका र उनीहरूको मृत्यु भएको हुन सक्ने बताएको हो। इटली, माल्टा, लिबिया र ट्युनिसियाको बीचमा अवस्थित मध्य भूमध्य मार्ग हालैका वर्षहरूमा युरोपमा अनियमित आप्रवासन प्रवाहका लागि सबैभन्दा व्यस्त मार्गहरूमध्ये एक मानिएको छ। जनवरी 18 25 बीचमा चक्रवात ह्यारीले इटलीको दक्षिणी तट र माल्टा टापुमा ठूलो क्षति पुर्याएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा आधारित आर्थिक वृद्धि प्रवर्धन गर्न 9,50,00,000 अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने भएको छ। वाशिङटन डीसी स्थित बैंकको प्रधान कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार परियोजनाबाट 1,00,000 भन्दा बढ़ी मझौला उद्यमीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। साथै जोखिम साझेदारी विस्तार, वित्तीय दिगोपन सुदृढीकरण तथा महिलाद्वारा संचालित व्यवसायलाई उत्पादन शुरू गर्न निक्षेप तथा कर्जा ग्यारेन्टी कोषलाई बनाउन पनि सहायता रकम परिचालन गरिनेछ। देउराली जनता फार्मास्युटिकल्स प्रालीले औषधि उद्योगमा थप लगानी विस्तार गर्ने भएको छ। कम्पनीले औषधि उत्पादनको क्षमता विस्तार गरी आन्तरिक खपत बढ़ाउने र निर्यात समेत गर्ने गरी चितवनको भरतपुरमा अत्याधुनिक प्रविधियुक्त औषधि उद्योग स्थापना गर्न लागेको हो। कम्पनीले 35 वार्षिक उत्सवका अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा औषधि उद्योगमा थप 4,75,00,000,00 लगानी गर्न लागेको जनाएको छ। चितवनमा बन्ने औषधि उद्योग परियोजना आगामी 2 वर्ष भित्रमा निर्माण सम्पन्न गरी उत्पादन शुरू गर्ने लक्ष्य रहेको देउराली जनता फार्मास्युटिकल्स प्रालीका निर्देशक सूरज भक्त पौडेलले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो। देउराली जनता फार्मास्युटिकल्सले जीवन रक्षक औषधिहरू तथा विभिन्न दीर्घ रोगका उपचारमा आवश्यक पर्ने विशेष 96 प्रकारका औषधि उत्पादन तथा अनुसन्धानको काम गर्दै आएको छ। पत्रकार सम्मेलनमा देउराली जनता फार्मास्युटिकल्सका कार्यकारी निर्देशक तथा नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले नेपालमा उद्योगका लागि अझै पनि लगानी मैत्री वातावरण बन्न नसकेको र नेपालमा उद्योग स्थापना गर्न चीनमा भन्दा 60% र भारतमा भन्दा 40% महँगो भएको बताउनुभयो। सन् 2026 जनवरीमा 10,800 विदेशी पर्यटकहरूले नेपालको धार्मिक क्षेत्र मुस्ताङको भ्रमण गरेका छन्। मुस्ताङ स्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमका प्रमुख राजेश गुप्ताले जनवरी महिनामा सार्क राष्ट्रबाट 10,045 र अन्य विदेशी मुलुकबाट 777 जना पर्यटकहरूले मुस्ताङको भ्रमण गरेको जानकारी दिनुभयो। नेपाल समुद्र पार निकासी पैठारी संघको एक प्रतिनिधि मण्डलले वाणिज्य सचिव डाक्टर रामप्रसाद घिमिरेलाई भेटेर निजी क्षेत्रको चासोका विषयहरूमा सरकारको ध्यान आकर्षण गराएको छ। सचिव संघको भेटमा संघले केही महिना यता नेपालका लागि आयातित सामान भारतीय भूमिमा ढुवानी गर्दा विलम्ब भइरहेको जानकारी गराउँदै नेपाली सामान ढुवानीका लागि थप रेल उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेको छ। संघले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव बमोजिम भारतीय र नेपाली बजारमा वस्तुको मूल्यमा फराकिलो अन्तर नहुने गरी भन्सार महसुल र अन्य करका दरहरू समायोजन गरी ग्रे मार्केट नियन्त्रण गर्नुपर्नेमा जोड़ दिएको संघले विज्ञप्ति मार्फत जनाएको छ। बागलुङ नगरपालिका सिगानाका किसानले यस वर्ष सुन्तला बिक्रीबाट 4 करोड़ भन्दा बढ़ी रकम भित्राएका छन्। सिगानाका 100 भन्दा बढ़ी किसानले सुन्तला बिक्री गरेर 1,00,000 देखि 7,00,000 सम्म रकम गाउँमा भित्राएका छन्। गत वर्ष सुन्तला बिक्रीबाट 3,50,00,000 भित्रिएको सिगानामा यस वर्ष 4 करोड़ भन्दा बढ़ी रकम भित्रिएको हो।
अब खेल समाचार। मालदिव्समा मार्च 23 अप्रेल 4 हुने साफ अण्डर 20 च्याम्पियनशीपको खेल तालिका सार्वजनिक भएको छ। मंगलबार दक्षिण एसियाली फुटबल महासंघ साफले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत सार्वजनिक गरेको खेल तालिका अनुसार समूह एमा रहेको नेपालले उद्घाटन खेलमा भूटानसँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय अनुसार दिउँसो 4:30 बजे हुनेछ। सोही दिन समूह ए अन्तर्गत नै राति 9:15 बजे घरेलु टोलीले श्रीलंकासँग खेल्नेछ। सहभागी 7 टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह बीमा साबिक विजेता भारत, बंगलादेश र पाकिस्तान छन्। सिंगल राउण्ड रोबिन लीगपछि प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। भूटानपछि नेपालले मार्च 25 श्रीलंका र 27 मालदीपसँग खेल्नेछ। प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टोली घोषणा भइसकेको छ। आइतबार अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो चरणको छनौटका लागि 80 खेलाड़ी बोलाएको थियो। छानिएका खेलाड़ी फेब्रुअरी 8-7 दोबाटो स्थित एन्फा मुख्यालयमा उपस्थित हुन्छन्। माथिल्लो उमेर समूहको यो प्रतियोगितामा नेपालको टच लाइन लगातार तेस्रो पटक उर्जन श्रेष्ठले सम्हाल्दैछन्। यसअघि श्रेष्ठले सन् 2024 घरेलु भूमिमा सम्पन्न 6 संस्करण अनि गत वर्ष भारतमा भएको 7 संस्करणमा टोलीको नेतृत्व गरेका थिए। माथिल्लो उमेर समूहमा नेपाल दुई पटकको च्याम्पियन हो। काठमाण्डुमा सम्पन्न पहिलो र थिम्पूमा भएको दोस्रो संस्करणमा नेपालले उपाधि जितेको थियो। त्यसैता नेपाल एक पटक उपविजेता बनेको छ। दुई वर्ष अघि श्रेष्ठको टोली बंगलादेशसँग फाइनलमा पराजित भएको थियो। 7 दोबाटोमा भएको फाइनलमा नेपाल 4-1 निराश बनेको थियो। लीग लिडर एपीएफ क्लबले राष्ट्रिय लीगमा पहिलो बराबरी खेलेको छ। 7 दोबाटो स्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा एपीएफले न्यूरोड टीम एनआरटीसँग गोलरहित बराबरी खेलेको हो। यो सँगै एपीएफले 5 खेलबाट 13 अंक पुर्याएको छ। समान खेलबाट एनआरटीको 10 अंक छ। अब मौसम। आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। देशका उच्च पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 24.2 डिग्री सेल्सियस, न्यूनतम 9.8 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 19.9 डिग्री सेल्सियस, न्यूनतम 5.8 डिग्री सेल्सियस, पोखराको अधिकतम 20.4 डिग्री सेल्सियस, न्यूनतम 10.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 21.6 डिग्री सेल्सियस, न्यूनतम 7 डिग्री सेल्सियस र दिपालको अधिकतम 24.2 डिग्री सेल्सियस, न्यूनतम 8.8 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संघीय संसदबाट फिर्ता लिने सरकारको निर्णय। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ढुक्क भएर जुट्न प्रधानमन्त्री सुशीला कार्कीको आग्रह। जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितो बीच भेटवार्ता। नेपालको सामाजिक र आर्थिक विकासमा जापान महत्वपूर्ण विकास साझेदार रहेको राष्ट्रपति पौडेलको भनाई। र अमेरिका र भारत बीच भारतीय सामानहरूमाथि लगाइँदै आएको 25% कर 18% कायम गर्ने सहमति। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।